नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा अजय पौडेलको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गण्डकी प्रदेशमा आज बिहानै 5 जनामा कोरोना पोजिटिभ, मध्यबिन्दुका 1 जनामा पनि कोरोना संक्रमण पुष्टि। प्रदेशमा संक्रमित बढेसँगै परीक्षणको क्षमता पनि थपिने। अन्तिम रिपोर्ट नेगेटिभ नआए पनि नवलपुरका 3 जना कोरोना संक्रमित, भरतपुर अस्पतालबाट डिस्चार्ज। कोरोना अस्थायी अस्पतालको आइसोलेसन वार्डभित्रै बाथरुमको पानी। माडीमा थप 8 जनामा कोरोना संक्रमण पुष्टि। ग्रामीण भेगमा, टोल टोलमा र सहरी भेगमा अनलाइन र रेडियोबाट पढाउन सकिने सरकारवालाहरूको भनाई। असार 7 भित्र बुलिङटार गाउँपालिकाका सबै विद्यार्थीको हात हातमा पाठ्यपुस्तक पुर्याइने। रोपाईँको मुखमा चितवनमा मलको अभाव, चितवनको खैरहनीमा विकास निर्माणको काम तीव्र। र लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा 4 दृष्टिबिनलाई क्याससहित खाद्यान्न हस्तान्तरण। गैँडाकोटका युवाहरूद्वारा सरकारलाई सचिन आह्वान, 10 अर्बको हिसाब जनतालाई बुझाउन माग।
सूचना यस गैँडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खानेपानी जस्तो अत्यावश्यक संस्था निरन्तर रूपमा सञ्चालनार्थ विशेष व्यवस्था र सतर्कता अपनाउँदै जेठ महिनादेखिको खानेपानी मिटर रिडिङ गर्ने तथा महसुल काउन्टर पनि 2077 जेठ 27 गतेदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक दिन बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म सञ्चालनमा रहने जानकारी गराउँदछौ। साथै असार मसान्तसम्म कुनै पनि जरिवाना नलाग्ने पनि प्रष्ट पार्दछौ। तर बिहानको 11 बजेदेखि 12 बजे 1 घन्टा भने खाना खानको समय छुट्याइएको छ। कोरोना भाइरसबाट आफू पनि बचौँ, अरूलाई पनि बचौँ। व्यवस्थापक रविन्द्र राज घिमिरे, गैँडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैँडाकोट नवलपरासी।
गैँडाकोट नगरपालिका वडा नम्बर 8 वडा कार्यालयको सूचना। वडामा बाहिरका नौलो वा शङ्कास्पद व्यक्ति आएको पाइएमा वडा कार्यालयमा जानकारी गराउनु हुन अनुरोध छ। वडावासीलाई कुनै पनि खालको असुविधा भएमा वडा कार्यालयमा सम्पर्क गर्नु हुन पनि अनुरोध गर्दछौ। वडा नम्बर 8 को वडा कार्यालय सम्पर्क नम्बर वडाध्यक्ष डिलाराम रिजाल 98450-26620।
गैँडाकोट नगरपालिका वडा नम्बर 9 को सूचना। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस प्रकोपको रूपमा भित्रिन नदिन सबै सचेत रहन र नेपाल सरकारले घोषणा गरेको लकडाउनको पालना गरी सुरक्षित रहन सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौ। यसका साथै पटक पटक साबुन पानीले हात धुन नबिर्सिनुहोस्। दूरी कायम गर्नुहोस्।
वडाध्यक्ष प्रेम प्रसाद सापकोटा, सम्पर्क नम्बर 98451-14520।
विजय खबरमा अब खबर विस्तारमा। सुरुवातमा गण्डकी प्रदेशमा आज बिहानै 5 जनामा कोरोना पोजिटिभ देखिएको छ। यसैसँग सम्बन्धित समाचारबाट गण्डकी प्रदेशको पर्वत जिल्ला कुस्मा नगरपालिका थाई ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहनुभएका वर्ष 6 का 1 जना बालक र वर्ष 17 का 1 जना महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ। त्यसै गरी पर्वत जिल्ला जलजला गाउँपालिका थाई ठेगाना भई कुस्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका 17 वर्षका 1 जना पुरुष र महाशिला गाउँपालिका थाई ठेगाना भई कुस्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका 16 वर्षका 1 जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको हो। उहाँहरूलाई जिल्लास्थित क्वारेन्टाइन कक्षमा लैजाने तयारी भइरहेको पनि बताइएको छ। साथै गण्डकी प्रदेश नवलपरासी जिल्ला बर्दघार सोस्ता पूर्व मध्यबिन्दु नगरपालिका थाई ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहनुभएका 45 वर्षका 1 जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उहाँलाई नवलपरासी जिल्ला बर्दघार सोस्ता पूर्वको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको पनि बताइएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या 197 पुगेको छ। हालसम्म देशका विभिन्न अस्पतालहरूमा 877 जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। देशभर हालसम्म 121,862 पिसिआर परीक्षण गरिएको छ भने 188,052 जनाको आरडिटी परीक्षण गरिएको छ। देशभरमा पछिल्लो 24 घन्टामा 925 पिसिआर परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। चितवनको माडी नगरपालिकामा थप 8 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड-19 को प्रयोगशालामा गरिएको परीक्षणको क्रममा उहाँहरूलाई कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट श्रीराम तिवारीले जानकारी दिनुभएको छ। उहाँले माडी क्वारेन्टाइनमा रहनुभएका 34, 25, 47, 27, 27, 51, 45 र 19 वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ। भरतपुर अस्पताल कोभिड 19 को प्रयोगशालामा जेठ 28 र 29 गते संकलन गरिएका 197 स्वाबको परीक्षणबाट माडीमा रहेको क्वारेन्टिनबाट परीक्षण गरिएका 8 जनाको रिपोर्ट पोजिटिभ आएको भने 199 जनाको रिपोर्ट नेगेटिभ आएको छ। माडी क्वारेन्टाइनमा 85, भरतपुर अस्पतालबाट 29, क्यान्सर अस्पताल चितवनबाट 29, खैरहानी नगरपालिकाबाट 11, भरतपुर मेडिकल कलेजबाट 8, चितवन मेडिकल कलेजबाट 5, देवघाट तनहुँबाट 15 र राप्ती नगरपालिकाबाट 15 गरी 197 जनाको स्वाब परीक्षण गरिएको थियो। कोरोना पुष्टि भएको कोरोना भाइरस संक्रमितहरू सबै क्वारेन्टाइनमा रहेको पनि बताइएको छ। यसअघि पनि माडीकै 6 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। हालसम्म 2 जना निको भएर घर फर्किसकेका छन् भने 1 जना 68 वर्षीय पुरुषको कोरोनाका कारण चेतवनमा मृत्यु भएको छ। गण्डकी प्रदेशका 9 जिल्लामा कोरोना भाइरस अर्थात् कोभिड 19 को संक्रमण बढेसँगै प्रदेश सरकारले यसलाई थप विस्तार हुन नदिन उच्च सतर्कता अपनाएको छ। यसका लागि अस्पतालहरूको क्षमता बढाउन सुरु गरेको छ भने कोरोना भाइरसको परीक्षणको दायरा पनि बढाउन थालिएको गण्डकी प्रदेश सरकारले जानकारी गराएको छ। दैनिक संक्रमित थपिएसँगै सरकारले उपचारलाई प्राथमिकतामा राखेर जिल्ला स्थित अस्पतालमा आइसोलेसन कक्ष र आइसियु शय्यामा वृद्धि गर्ने कार्यक्रम अगाडि सारेको छ। त्यसै गरी भारत लगायतका मुलुकबाट आएर क्वारेन्टाइनमा रहनुभएका सबैको परीक्षण गर्ने लक्ष्य अनुसार सरकारले स्वाब संकलन र प्रयोगशालाको हालको क्षमता बढाउन थप पिसिआर मेसिन खरिद प्रक्रिया अगाडि बढाएको छ। आगामी साउनसम्म गण्डकीमा विदेशबाट 30,000 बढी नागरिक भित्रिने जिल्लास्थित आँकडाअनुसार सरकारले क्वारेन्टिन आइसोलेसन र परीक्षणको दायरा बढाउने योजना बनाएको हो। पछिल्लो समय 6 देखि 12 बजेसम्म दैनिक 250 जनाको पिसिआर विधिबाट परीक्षण गरिँदै आएकोमा मेसिन थप गरिएपछि 700 जनासम्मको परीक्षण हुने जानकारी गराइएको हो। क्वारेन्टिनमा संलग्न गरिएको स्वाबको नतिजाका लागि प्रयोगशालामा लामो समय लाग्ने बाध्यता अन्त्यका लागि 24 घण्टा प्रयोगशालाको सेवा सञ्चालनको तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका पोखराका एवं प्रदेशका कोरोना रोकथाम व्यवस्थापन तथा नियन्त्रणका लागि गठित उच्च स्तरीय निर्देशक समितिका प्रवक्ता डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिनुभएको छ। भरतपुर अस्पतालमा रहेको कोरोना अस्थायी अस्पतालको आइसोलेसन कक्षमै बाथरूमको पानीले भरिएको त्यहाँका व्यक्तिहरूले गुनासो गरेका छन्। आइसोलेसन वार्डमा पङ्खा खाना लगायतको सुविधा नरहेको समेत उनीहरूको गुनासो रहेको छ। आइसोलेसन वार्डमा सुविधा होस् भनी सम्बन्धित व्यक्तिलाई पहल गर्दा समेत सुनवाई नभएको बताउँदै उनीहरूले भिडियो रेकर्ड गरी सामाजिक सञ्जालमा पोस्ट पनि गरेका छन्। आइसोलेसन वार्डमा हुँदा झन् धेरै व्यवस्थित ठाउँ र गुणस्तरीय खानाको आवश्यकता पर्नेमा व्यवस्थापनले चासो नै नदिएको उनीहरूको गुनासो रहेको छ। बाथरूमको पानीमा टेकेर हिँड्न परेको समेत उनीहरूको गुनासो रहेको छ।
म माडी नगरपालिका 5 हामी 6 साथी संक्रमित कोरोना संक्रमित भनेर हामीलाई 5 भयो हामीलाई यहाँ भरतपुर हस्पिटल अस्थायी हस्पिटल कोरोना हस्पिटलमा लिएर आएको। यहाँ आउँदाखेरि हामीलाई बस्न यस्तो आइसोलेसन बेड भनेर हामीलाई यहाँ राखिएको छ। हामी 6 आएको होइन, उहाँबाट 6 एउटा लेडिज हुनुहुन्छ, अर्को लेडिज कोठामा, अनि हामी 5 चाहिँ हामी अब माडीकै सँगै छौँ। तर यहाँको हालत भनेको यस्तो छ, ल हेर्नुहोस् है, आइसोलेसन बेड अरे, यो बेड मुनि हेर्नु त यहाँ पानी, ल यो पानी, यो पानी हो, यी बाथरुमको पानी हो, पुरा यो स्विमिङ पुलमा ल्याएर राखेको हो कि पानी हाम्रो आइसोलेसन बेडमा ल्याएर राखेको केही थाहा बुझ्नै सकिएको छैन। अनि भन्ने भने हाम्रो कसैले हाम्रो धेरैले पोस्ट गरियो, कुरा गरियो, तर कसैले हाम्रो कुरा सुनेन। टोयलेट बाथरुमबाट पगेर उतापट्टि अर्को कोठाको अर्को आइसोलेसन बेडबाट पनि पानी यस्तै निक्लेर सबै कोठाको समस्या यस्तो छ। पङ्खाको एकदम असुविधा, अनि असुविधा पङ्खाको छ, ल हेर्नुहोस् हो, यहाँ एउटा फाइन छ, यो फाइनमा हाम्रो 6-6 मिटरको दुरीमा राखेको छ हामीलाई। तर यो फाइन एक ठाउँमा चलाउने भने कसैले पनि हावा दिँदैन, यसले रातभरि दिनभरि यति गर्मी हुन्छ नि, यस्तो ठाउँमा राखेको छ। कुनै खानाको सुविधा छ यहाँ, खाना पनि यस्तो थर्कलास दिएको छ, यस्तो लाग्छ कि बाख्रा भैँसीलाई कुडो दिएको जस्तो।
यता अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले भने भिडियोमा भने जस्तो सबै सत्य नभएको तर पानी चुहिएर समस्या भएकाले आजसम्म समाधान गर्ने विजय एफएमलाई जानकारी दिनुभएको छ। उता कोरोना संक्रमितको अन्तिम रिपोर्ट नेगेटिभ नआए पनि भरतपुर अस्पतालले हिजो 6 डिस्चार्ज गरेको छ। डिस्चार्ज हुनेहरूमा 31 अस्पतालमा उपचार गराइरहनुभएका देवचुली 12 49 वर्षीय पुरुष, 15 उपचार गराउनुभएका देवचुली 1 19 वर्षीय पुरुष, 21 उपचार गराउनुभएका विनय त्रिवेणीका 45 वर्षीय पुरुष भरतपुर छका बीस र 21 दिन उपचार गराएका 52 74 73 वर्षीय एक महिला दुई पुरुष रहनु भएको छ। अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले विजय एफएमलाई बताएअनुसार सरकारको नीतिअनुसार नै उहाँहरूलाई डिस्चार्ज गरिएको जानकारी दिनुभएको छ। सरकारले लक्षण बिना 14 दिन बढी अस्पतालमा उपचार गराउनुभएकाहरूलाई डिस्चार्ज गर्ने नीति लिएको छ। सोही अनुसार उहाँहरूलाई कुनै पनि लक्षण नदेखिएकाले अन्तिम परीक्षण रिपोर्ट नेगेटिभ नआए पनि डिस्चार्ज गरिएको उहाँको भनाइरहेको छ। डिस्चार्ज भए पनि उहाँहरू पुनः 14 दिन होम क्वारेन्टाइनमै बस्नुपर्ने, पारिवारिक सदस्यहरूसँग कम्तीमा 1 मिटरको दूरीमा बस्नुपर्ने, साबुन पानीले पटक पटक हात धुने, मास्क प्रयोग गर्ने, पौष्टिक खानाहरू सन्तुलित रूपमा खानुपर्ने र लक्षण आएमा चिकित्सकसँग सल्लाह गरी सम्पर्क गर्नुपर्ने शर्तसहित डिस्चार्ज गरिएको अधिकारीले जानकारी दिनुभएको छ। लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीले गैंडाकोट 2 चौकी अगाडि रहेका 4 दृष्टिविहीन परिवारका सदस्यहरूलाई ग्याससहित खाद्यान्न हस्तान्तरण गरेको कार्यक्रम संयोजक कृष्ण कण्डेलले विजेएफएमलाई जानकारी दिनुभएको छ। लकडाउनले समस्यामा रहनुभएका उहाँहरूलाई लायन्स क्लब अफ जन्मभूमि काठमाडौँको प्रेसिडेन्ट ज्योति केसीबाट प्राप्त भएको सामग्रीलाई हिजो हस्तान्तरण गरिएको हो। उहाँहरूलाई ग्यास, चामल, दाल, तेल, नुहाउने साबुन, कपडा धुने र नुहाउने साबुन लगायतका कुराहरू सहयोग गरिएको पनि कृष्ण कण्डेलले जानकारी दिनुभएको हो। जनप्रतिनिधिहरूको रहवरमा अध्यक्ष भोजराज भूषाल, ज्योति केसी लगायतको उपस्थितिमा कार्यक्रममा त्यो सामग्रीहरू हस्तान्तरण गरिएको कार्यक्रम संयोजक कृष्ण कण्डेलले जानकारी दिनुभएको छ। कोरोना महामारीमा पनि भ्रष्टाचारमा लिप्त सरकारमा आबद्ध व्यक्तिदेखि संलग्न हुने सबैलाई कारवाही गर्न प्रधानमन्त्रीसँग माग गर्दै जनतालाई कोरोनाबाट बचाउन गैंडाकोटका युवाहरूले आग्रह गरेका छन्। तनावग्रस्त गाइजको आयोजनामा गैंडाकोट 15 गरिएको शान्तिपूर्ण प्रदर्शनमा बोल्ने वक्ताहरूले लकडाउन सहित अन्य देशमा जस्तै अन्य आदेशहरू पनि पालना गरिएको भए पनि 3 महिना पुग्न लाग्दा समेत पीसीआर परीक्षणको दायरा नबढाएको, स्वाब थुप्रिएको, रिपोर्ट नआएको, मृत्यु भएपछि मात्रै स्वाब परीक्षण गरिएको, क्वारेन्टाइनमा नै मान्छेको मृत्यु बढ्न थालेको भन्दै सरकार कहाँ छ भनी प्रश्न गरेका छन्। महामारी र राष्ट्रियताका लागि चलाएको कदमको कडा साथ दिए पनि ती मुद्दामा सरकार कमजोर हुँदै गएको र भ्रष्टाचार उन्मुख भएको भन्दै खबरदारी गर्न नेपालको झण्डा लिएर शान्तिमूलक प्रदर्शनमा उत्रिएको संयोजक विवेक नेउपानेले जानकारी दिनुभएको छ। सचिन छाडेर गृह मन्त्रालयले शान्तिपूर्ण प्रदर्शन रोक्न दिएको आदेशको कडा विरोध गर्दै युवा गोकुल सापकोटाले तत्काल सुविधायुक्त क्वारेन्टाइनको व्यवस्था गर्न र पीसीआर परीक्षणको दायरा बढाउन माग पनि गर्नुभएको छ। सँगसँगै 10 अर्ब खर्च के कसरी खर्च भयो भन्ने विषयमा जनतालाई वास्तविक तथ्य जानकारी गराउन पनि युवा सापकोटाको माग रहेको छ। महामारीमा पनि भ्रष्टाचार गर्नेहरूलाई कारवाही नगरिएको भन्दै उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा तत्काल फिर्ता ल्याउन माग पनि गर्नुभएको छ। कार्यक्रममा बोल्दै नारायण जीशीले मानवीय इतिहास नै मेटिने गरी आएको कोरोना महामारी नियन्त्रणमा विभिन्न विज्ञहरूसँग छलफलसहित योजना बनाउनु पर्नेमा सरकार स्वार्थमा भोलेका कारण सडकमा आएको बताउनु भएको छ। त्यस्तै जापान नवलपुर समाजका सदस्य नारायण शर्माले लकडाउनले रोक्नु परेका नागरिकहरूलाई स्वदेश ल्याउन पनि मनपरी भाडा असुल्ने सरकारको नीतिको विरोध पनि गर्नुभएको थियो। कार्यक्रममा सहसंयोजक जीवन पौडेल, सामाजिक व्यक्तित्व योगेन्द्र कोइराला, केशव मल्ल, जितबहादुर गुरुङ, रघु कण्डेल, विजय अधिकारी, गणेश सापकोटा, सरोज चालिसै लगायतका युवाहरूको सहभागिता रहेको थियो। यसैबीच युवा समूहहरूले हिजो पनि गैंडाकोटमा प्रदर्शन गरेका छन्। पछिल्लो समय सरकारले गरेको भ्रष्टाचार, करकाण्ड, एमसिसी सम्झौताको खारेज लगायतका मागहरू गर्दै युवाहरूले हिजो काङ्ग्रेस चौकमा प्रदर्शन गरेका हुन्। शान्ति, सुव्यवस्था र अमन चयन हुनुपर्नेमा सरकार आफै भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण भएको युवाहरूको भनाइरहेको छ। पछिल्लो समय गैंडाकोटमा युवाहरूले विभिन्न ठाउँहरूमा सरकारको विरोध पनि गरिरहेका छन्। पछिल्लो समयमा लिपुलेक, लिम्पियाधुर र कालापानी भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेको भए पनि वार्ताका लागि तत्काल पहर गर्न पनि युवाहरूको माग रहेको छ। गैंडाकोट काङ्ग्रेस चोकबाट सयौँको सङ्ख्यामा निस्केको र्याली गैंडाकोट नगरपालिकाको चौतारोमा आएर टुङ्गिएको थियो। ग्रामीण भेडमा टोल टोलमा पढाउने र सहरी भेगमा अनलाइन र अन्य माध्यमबाट पढाउन सकिने गरी शिक्षकहरूको क्षमता विकासमा शिक्षा तालिम केन्द्र गण्डकी प्रदेश लागिरहेको प्रमुख नेपाल हरि राणाभाटले जानकारी दिनुभएको छ। विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै राणाभाटले अहिले पनि सामुदायिक विद्यालयहरूका गणित विज्ञान विषय पढाउने शिक्षकहरूका लागि तालिम दिन आवेदन खुल्ला राखेको बताउनु भएको छ। अहिले प्रविधिबाट कसरी पढाउन सकिन्छ भन्नेमा नै तालिमहरू केन्द्रित रहेको पनि उहाँको भनाइरहेको छ। कार्यक्रममा बोल्दै बाल बालिकाको क्षेत्रमा कार्यरत खेमराज सापकोटाले किताब पढेर मात्रै ज्ञान हासिल हुन्छ भन्ने मानसिकता परिवर्तन गर्न आग्रह गर्दै विपदमा पनि व्यावहारिक शिक्षा दिएको बताउनु भएको छ। अभिभावकले घरमा नै धेरै ज्ञानहरू सिकाउन सक्ने भन्दै एसए दिन नपर्ने सरकारको निर्णयले तनावमा रहेका विद्यार्थीहरूलाई राहत मिलेको उहाँको भनाइरहेको छ। तर मूल्याङ्कन प्रणालीमा भने ध्यान दिनुपर्नेमा उहाँको जोड रहेको छ। कार्यक्रममा बोल्दै गैंडाकोट इङ्ग्लिस स्कुलका प्रिन्सिपल हिरालाल अर्यालले अबको समय थोरै समयमा धेरै ज्ञान विद्यार्थीहरूलाई दिन सक्ने गरी शिक्षकहरू पोख्त हुनुपर्ने बताउँदै वर्कसिट मार्फत अहिलेको समय पढाउन सके प्रभावकारी भन्ने उहाँले बताउनु भएको छ। सिकाइ निरन्तर रहने प्रक्रिया भएकाले विद्यालय गएर पढे मात्रै पढाइ हुने र अरू सिकाइ नहुने बुझाइ त्याग्न पनि उहाँको आग्रह रहेको छ। यसैबीच त पूर्वी नवलप्रासीको बुलिङटार गाउँपालिकाको शिक्षा शाखाद्वारा आयोजित प्रधानाध्यापकहरूको बैठकमा असार 1-7 गतेसम्म सबै विद्यार्थीहरूको हात हातमा पाठ्यपुस्तक पुर्याउनु पर्ने निर्णय गरिएको छ। कोरोना महामारीका कारण शैक्षिक सत्र सुरु भएको 2 महिना बितिसक्दा पनि विद्यालयहरू ठप्प भइरहँदा असार 1-देखि विभिन्न विकल्पमा पठन पाठन गर्न भनेपछि यो निर्णय गरिएको हो। निर्देशिकामा विद्युतीय माध्यमबाट पढाउन भने पनि गाउँमा यो सम्भव नहुने भएको छ। त्यसका लागि स्थानीय ठाउँमा उपलब्ध शिक्षकहरूबाट सहजीकरण गर्ने निर्णय पनि भएको छ। त्यसका लागि पहिलो शर्त पाठ्य पुस्तक विद्यार्थीहरूको हातमा पुर्याउने र भौतिक दूरी कायम गर्दै सिकाइ क्रियाकलापहरू सञ्चालन गर्ने निर्णय भएको हो। भौतिक दूरी कायम गरी सञ्चालन भएको बैठकमा गाउँपालिकाका शिक्षा अधिकृत स्रोत शिक्षक र विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो। असार महिना सुरु हुन लाग्दा पनि कृषकहरूले धानको मल पाउन सकेका छैनन् र आवश्यक मात्रामा मल पाउन नसकेको उनीहरूको गुनासो रहेको छ। यो चितवनको खबर हो। चितवन जिल्लामा अहिले युरिया मलको अभाव देखिएको छ। घन्टौँसम्म लाइन बस्दा समेत डिएपी र पोटास पाए पनि कृषकहरूले अहिले युरिया मल पाउन नसकेको गुनासो गरेका हुन्। धान रोपिसकेपछि बालीमा हाल्नका लागि आवश्यक पर्ने युरिया मल जिल्लाका कुनै पनि स्थानमा पुर्याउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका भरतपुरका प्रमुख रविन्द्र गौतमले जानकारी दिनुभएको छ। उहाँका अनुसार धान खेतीका लागि मात्र जिल्लामा 15,000 मेट्रिक टन माग भएको छ। तर अहिले साल ट्रेडिङ र आफूसँग युरिया मल नभएको उहाँको गुनासो रहेको छ। यसैबीच त चितवनको खैरहनी नगरपालिकामा विकास निर्माणको काम तीव्र रूपमा अगाडि बढिरहेको छ। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरे पनि सो रोगबाट बच्न सुरक्षा अपनाउँदै विकास निर्माणको काम भइरहेको खैरहनीका नगर प्रमुख लाल मणि चौधरीले जानकारी दिनुभएको छ। संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति र नगरपालिका तथा ओडागत योजनाहरूको काम भइरहेको नगर प्रमुख चौधरीको भनाइरहेको छ। तर कालो पत्रे निर्माणको काम भने सम्पन्न हुन नसक्ने उहाँले बताउनु भएको छ। कालो पत्रेका सब वेब र वेबमा काम हुने भए पनि प्रिमिक्स गराउने काम भने नहुने उहाँको भनाइरहेको छ। नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठका अनुसार नगरमा पूर्वाधार विकास निर्माण कार्य 452 रहेको छ, जसमध्ये अधिकांश सम्पन्न हुने पनि उहाँको भनाइरहेको छ। हिजोसम्म 210 योजनाहरूको सम्पन्न भइसकेको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभएको छ। चितवनमा पहिलोपटक जडीबुटी तेल प्रशोधन केन्द्र स्थापना भएको छ। जिल्ला जडीबुटी सहकारी सङ्घ रत्ननगर नगरपालिका 11 उद्योग स्थापना गरिएको हो। उद्योगको बागमती प्रदेशका सांसद कृष्ण खनालले उद्घाटन गर्नुभएको थियो। करिब 40 लाखको लगानीमा स्थापना गरिएको उद्योगले वनस्पतिबाट निस्कने सबै तेल उत्पादन गर्ने जिल्ला जडीबुटी सहकारी सङ्घका अध्यक्ष कुलप्रसाद देवकोटाले जानकारी दिनुभएको छ। विजय खबरमा अब केही छोटा खबरको पालो। ललितपुरमा प्रतिबन्धित नेकपा माओवादी केन्द्रका नेताहरूलाई पक्राउ गरिएको समाचार प्राप्त भएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेता हिजो साँझ पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। यसैबीच चीनले परम्परागत औषधिको सूचीबाट सागलकलाई हटाएको समाचार प्राप्त भएको छ। COVID-19 लगाउने कोरोना भाइरस कहाँबाट मानिसमा आइपुग्यो भन्ने कुरा अझै टुङ्गो लागेको छैन। अधिकांश वैज्ञानिकहरूको मतमा यो चमेरोबाट उत्पत्ति भएको हो भनिएको छ। तर त्यो चमेरोबाट सोझै मान्छेमा सरेको नभई अङ्ग्रेजी भाषा मा पेन्गुइन भनिने जन्तु सालकबाट मानिसमा सरेको भन्ने मतहरू राखिँदै गर्दा चीनले परम्परागत औषधिको सूचीबाट सालकलाई हटाएको बताएको छ। कतारबाट नेपाल फर्कने 5,112 जनाको सूची सार्वजनिक गरिएको छ। सरकारले पछिल्लो समय गरेको निर्णयप्रति सपिङ मलहरूले आपत्ति जनाएका छन्। व्यवसाय खुला गर्ने निर्णय पनि सपिङ मलहरूले गरेका छन्। र सर्लाहीको नारायणपुर स्थित नेपाल भारत सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी र भारतीय नागरिकहरूबीच हिजो झडप भएको छ। झडपमा गोली लागेर 1 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। यिनै खबरहरूसँग हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। गण्डकी प्रदेशमा आज बिहानै 5 जनामा कोरोना पोजिटिभ, मध्यबिन्दुका 1 जनामा कोरोना संक्रमण पुष्टि। प्रदेशमा संक्रमितको संख्या बढेसँगै परीक्षणको क्षमता पनि थपिने। अन्तिम रिपोर्ट नेगेटिभ नआए पनि नवलपुरका 3 जना कोरोना संक्रमित भरतपुर अस्पतालबाट डिस्चार्ज। कोरोना अस्थायी अस्पतालको आइसोलेसन वार्डभित्रै बाथरूमको पानी। माडीमा थप 8 जनामा कोरोना संक्रमण पुष्टि। ग्रामीण भेगमा टोल टोलमा र सहरी भेगमा अनलाइन र रेडियोबाट पठाउन सकिने सरकारवालाहरूको भनाई। असार 7 भित्र बुलिङटार गाउँपालिकाका सबै विद्यार्थीहरूको हात हातमा पाठ्यपुस्तक पुर्याइने। रोपाईको मुखमा चितवनमा मलको अभाव, चितवनको खैरहनीमा विकास निर्माणको काम तीव्र। र लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीद्वारा 4 दृष्टिविहीनलाई ग्याससहित खाद्यान्न हस्तान्तरण। गैंडाकोटका युवाहरूद्वारा सरकारलाई सचिन आह्वान। 10 अर्बको हिसाब जनतालाई बुझाउन माग। हवस् त, नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र हरिश सुविद्यालाई धन्यवाद। अजय पौडेल बिदा हुन्छु। नमस्कार।